नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल मंगसिर 23 गते मंगलबार, पौष कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार डिसेम्बर 9 तारीक सन् 2025, नेपाल सम्वत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। ठूला फाइलले देखाएको सुशासनको संकेत शीर्षकमा गोर्खापत्र दैनिकमा अग्रपृष्ठमा खबर छापिएको छ। मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि थुप्रै प्रयास भए पनि देखिने गरी परिणाम आउन नसकेको आम गुनासो छ, तर पछिल्ला दिनमा भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक तथा प्रशासनिक क्षेत्रका पदाधिकारीलाई पनि भटाभट छानबिनको दायरामा ल्याउन थालेपछि मुलुकमा सुशासनको संकेत देखिन थालेको छ। भ्रष्टाचार निवारणमा गरिएका प्रयास परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको गुनासो पनि व्याप्त छ। भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने सरोकारवालाहरूको भनाई छ। पछिल्लो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित ठूला फाइलहरूको अनुसन्धान कार्यलाई तीव्रता दिएको छ। चार दिनको अवधिमा आयोगले भक्तपुरमा हेलीपोर्ट निर्माण र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। पोखरा विमानस्थल निर्माणमा भएको अनियमिततामा जोड़िएको पाँचजना पूर्व मन्त्री, नौजना सचिवसहित थुप्रै सहसचिव लगायत उच्च पदस्थ अधिकारीलाई प्रतिवादी बनाइएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा 8,36,73,00,000 रूपियाँ अनियमितता भएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गर्यो। राजनीतिज्ञ, उच्च प्रशासक र प्राधिकरणका कर्मचारी समेत 55 जनालाई प्रतिवादी बनाइए पनि अनियमितता आशंका गरिएका सबै विषयमा मुद्दा चलाइएको छैन। अख्तियारकै अनुसार आयोजना, निर्माण प्रक्रिया र निर्णयबारे अझै 3 विषयमा छुट्टा छुट्टै अनुसन्धान जारी छ। अख्तियारले आइतबार विशेष अदालतमा अभियोग दर्ताकै क्रममा फरक 3 विषयमा अनुसन्धान भइरहेको निर्णयबारे उल्लेख गरेको छ। ठूला फाइलले देखाएको सुशासनको संकेत शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। ग्रीसको रातो सुन टिप्न नेपाली श्रमिकको तस्करी, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। ग्रीसमा यतिबेला स्ट्रबेरी सिजन शुरू भएकाले गणेश थापालाई यसको बिरूवा रोप्न भ्याइ नभ्याइ छ। बुटोल घर भएका उनी राजधानी एथेन्सबाट ट्याक्सीमा झण्डै 3 घण्टामा पुगिने लाप्पा गाउँमा काम गर्छन्। उनीसँगै 7 महिलासहित 32 नेपाली कृषि श्रमिकको हैसियतमा यहाँ काम गरिरहेका छन्। सेप्टेम्बरदेखि स्ट्रबेरी सिजन शुरू हुन्छ, यो जूनसम्म चलिरहन्छ। अहिले स्ट्रबेरी रोप्न, फल टिप्न र बजारमा पठाउन भ्याइ नभ्याइ छ। उनले भने, ग्रीसमा सबैभन्दा बढ़ी स्ट्रबेरी लगाउने क्षेत्र मानोलाडा हो। 90% स्ट्रबेरी मानोलाडा क्षेत्रमै उत्पादन हुन्छ। यसभित्र मानोलाडा, निया मानोलाडा, नेओ भूप्रासियो, लाप्पा र वाडा गाउँहरू पर्छन्, जहाँ कम्तीमा 4,000 नेपाली श्रमिक कागजातविहीन हैसियतमा राज्यबाट लुकी छिपी स्ट्रबेरी खेतीमा कार्यरत छन्। लगातार मूल्य बढ़िरहने र करोड़ौं युरोको मूल्य भएको कृषि उद्योगका रूपमा स्थापित भएकाले पूर्व ग्रीक प्रधानमन्त्री जर्ज पापान्द्रेउले स्ट्रबेरीलाई रातो सुनको नाम दिएका थिए। ग्रीसमा यो रातो सुन पूर्ण रूपमा निर्यातयोग्य उत्पादन हो। उत्पादनको 4% मात्रै स्थानीय बजारमा खपत हुन्छ, बाँकी निर्यात हुने गरेको छ। ग्रीसको फलफूल तथा कृषि सामग्री निर्यात संघको प्रतिवेदन अनुसार स्ट्रबेरी निर्यात प्रत्येक वर्ष अघिल्लो वर्षको रेकर्ड तोड्दै अघि बढ़िरहेको छ। ग्रीसमा कागजात विहीन नेपाली अत्यधिक छन्। एनआरएनए मार्फत समस्या समाधान गर्न प्रयास गरिरहेका छौं। नेपाली श्रमिकले समस्या छ भनेर लेखेर पठाउने गरेका छैनन्। औपचारिक रूपमा आउँदैन, राहदानी समस्या भयो भने मात्रै जानकारी पाउने हो। गत वर्ष 700 जनाको राहदानी बनाएका थियौं, अहिले राहदानी नभएकाहरू आउन थालेका छन्। फर्कन चाहने नेपालीलाई राष्ट्रसंघीय आप्रवासन संगठन आईओएमले समन्वय गरिरहेको छ। आईओएमले टिकट पनि दिइरहेको छ। महिनामा 8-10 जनाको ट्राभल डकुमेन्ट बनाइरहेका छौं। यसका लागि आईओएमले अनुरोध गर्छ, हामीले बनाएर पठाइदिन्छौ। राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख भरत प्रसाद रेग्मी भन्नुहुन्छ, ग्रीसको रातो सुन टिप्न नेपाली श्रमिकको तस्करी, रोमानिया, क्रोएसिया र सर्बियाको भिसा भएका नेपाली मानव तस्करको प्रलोभनमा परेर ग्रीस पुग्ने गरेका छन्। त्यसक्रममा 3500 युरोसम्मको ऋणको भार उनीहरूलाई पर्छ। कागजातविहीन अवस्था बन्धक जस्तै श्रम शिविर र अमानवीय वासस्थानमा राखी उनीहरूलाई प्रति घण्टा 5 युरोमा स्ट्रबेरी रोप्न टिप्न लगाइन्छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। शिक्षा मन्त्री महावीर पुनलाई त्रिविका समस्याबारे गुनासोका ओहिरो नै लाग्ने गरेको छ। मन्त्री पुनको सचिवालयका अनुसार भेटेर फोन र म्यासेज मार्फत दैनिक औसत 400 गुनासा आउने गरेका छन्। पुनका स्वकीय सचिव डाक्टर सागर ढकालका अनुसार अधिकांश गुनासा विद्यार्थीबाट आउने गरेका छन्। यसबाहेक शिक्षक सरूवा सम्बन्धी गुनासा धेरै आउने गरेको उहाँको भनाइ छ। त्रिवीमा सर्टिफिकेट लिन कठिन भएको, लामो लाइन लाग्नु परेको, राष्ट्रिय परीक्षा बोर्डले त्रुटि नसच्याइदिएको, कर्मचारीले दुर्व्यवहार गरेको, परीक्षा नियन्त्रण कार्यालयले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगरेको, परीक्षा बोर्डले सर्टिफिकेट निकाल्दा दुःख दिएको जस्तो गुनासो बढ़ी आउने गरेका छन्। सोमबार पनि पुनलाई त्रिवी र परीक्षासँग सम्बन्धित 200 हाराहारी फोन आएका थिए। सोमबार मात्रै शिक्षा मन्त्री महावीर उनलाई त्रिवी र परीक्षासँग सम्बन्धित 200 हाराहारी फोन आएको उहाँको सचिवालयले जनाएको छ। गुनासा सम्बोधन गर्न मन्त्री पुनले त्रिवी परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिने गरे पनि सुधार नभएको स्वकीय सचिव डाक्टर सागर ढकालले बताउनुभयो। मन्त्रीज्यूले सुधार गर्ने कोशिश त गरिराख्नु भएको छ, तर फोन र भेटेर गुनासा टिपाउनेहरूको संख्या थेगिसक्नु छैन, कता कता मात्रै हेर्ने हो, उहाँलाई पनि कठिन छ। उहाँले भन्नुभयो, शिक्षा मन्त्री पुनलाई त्रिविका समस्याबारे आउँछन्। दैनिक औसत 400 गुनासा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। राजधानीको मुटुमा 11 वर्षदेखि पुल अपुरो, अन्नपूर्ण पोस्टले बनाएको खबरको शीर्षक हो यो। ठेक्का लगाइएको करिब 11 वर्ष बितिसक्दा पनि तीनकुने सुविधा नगर स्थित बागमती नदीमाथिको पुल विस्तारको काम अघि बढ़न सकेको छैन। पुल निर्माणको ठेक्का 2071 सालमा लगाइएको हो। मापदण्ड भन्दा फरक डिजाइन र कमसल सामानको प्रयोगले पुलको बेसमेन्ट निर्माण शुरू भएपछि सड़क विभागले बीचमै काम रोकिदिएको थियो। पुलको वारिपारी दुईवटा पिलर र बेसमेन्ट देख्न सकिन्छ। पछिल्लो पटक 2079 साउन 10 गते नयाँ ठेक्का लगाइएको थियो, तर आयोजना पुलको डिजाइन स्वीकृतिमा नै अल्मलियो। 2082 माघमा उक्त पुल निर्माण भइसक्नु पर्ने हो, तर अहिलेसम्म निर्माणको प्रक्रिया नै शुरू हुन सकेको छैन। 2071 सालमा नै काठमाडौँ बिजुली बजारको पुलको पनि ठेक्का लागेको थियो। उक्त आयोजना करिब 3 वर्ष अघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सड़क विस्तारसँगै पुल विस्तार नहुँदा जाम बढ़ेपछि सरकारले काठमाडौँका पुल विस्तारको योजना अघि सारेको हो। निर्माण कम्पनीले प्रस्तुत गरेको पुलको डिजाइन स्वीकृत प्रक्रिया लम्बिँदा आयोजना निर्माण शुरू हुन नसकेको काठमाडौँ चक्रपथ विस्तार आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर आशिका पोखरेलले बताउनुभयो। राजधानीको मुटुमा 11 वर्षदेखि पुल अपुरो, अन्नपूर्ण पोस्टको खबर हो यो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न
घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। महिला स्वास्थ्य स्वयंसेवीका आधारभूत स्वास्थ्य सेवा वाहक शीर्षकमा गोर्खापत्र दैनिकले प्रसंग छापेको छ। न्यून यातायात खर्च, वार्षिक एक पटक पोसाक खर्च र खोप लगायत कार्यक्रम चलेका बेला खाजा खर्च बाहेक पारिश्रमिक हात नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने वाहक बनेका छन्। उनीहरूकै परामर्श, सेवा अनि संकलन हुने सूचनाका कारण हजारौं मातृ तथा शिशुको जीवन रक्षा तथा राज्यको स्वास्थ्य सम्बन्धी सन्देश प्रवाह र स्वास्थ्य कार्यक्रम प्रवर्धन हुन सकेको छ। तर उनीहरूको स्वयं सेवालाई कानूनले चिन्दैन। रणनीतिका भरमा यो कार्यक्रम चलेको छ। ग्रामीण स्वास्थ्यलाई प्रवर्धन गर्ने उद्देश्यले सरकारले आजभन्दा 37 वर्ष अघि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको अवधारणा ल्याएको थियो। सरकारको त्यही कार्यक्रमको प्रभावले अहिले आधारभूत स्वास्थ्य सेवाको पहुँच दुर्गम र ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै महिला समुदाय स्वास्थ्य स्वयंसेविका कार्यक्रमले हालै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा प्रदान गरिने पब्लिक हेल्थ च्याम्पियनशीप अवार्ड प्राप्त गर्न सफल भएको छ। यो पुरस्कार खोप कार्यक्रम विस्तार, मातृ तथा नवजात स्वास्थ्य सुदृढीकरण र स्वास्थ्य आपतकालीन अवस्थामा समुदायलाई सुरक्षित राख्न स्वयंसेविकाहरूले पुर्याउनु भएको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो। महिला स्वास्थ्य स्वयंसेविका आधारभूत स्वास्थ्य सेवा वाहक शीर्षक गोर्खापत्र दैनिकले खबर बनाएको छ। काठमाडौँको वायु अस्वस्थकर देखिएको छ। राजधानीको 18 स्थानमा वायु प्रदूषण मापन यन्त्रको सूचकाङ्कमा सबै अस्वस्थ देखिएको हो। स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स AQI 0-50 हुनुपर्छ। काठमाडौँ महानगरपालिकाले त्यसलाई हरियो रंगको प्रतीक मानेको छ। त्यसले वायु गुणस्तर सन्तोषजनक र प्रदूषणको न्यून असर पर्ने उल्लेख छ। यसले कुनै जोखिम नभएको उल्लेख गरिन्छ। काठमाडौँ महानगरपालिकाले राजधानीको 18 स्थानमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ। काठमाडौँ महानगरपालिकाले स्वयम्भूस्थित 15 वटा कार्यालय, बालाजू, बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जड़ीबुटीमा उपकरण जडान गरेको छ। त्यस्तै कोर क्षेत्रको असन्चो, कमलादी, बौद्ध क्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाभैल चोक, लैनचौर, हाँडीगाउँ र रत्न पार्कमा AQI परीक्षण यन्त्र जडान गरेको थियो। नेपाल दिउँसो 3:47 वायु गुणस्तर सूचकांक अध्ययन गरेको थियो। सबै स्थानमा कतै पनि स्वस्थ वायु छैन। 18 स्थान मध्ये कतै पनि स्वस्थकर वायु छैन, मध्यम किसिमको छ। काठमाडौँ महानगरपालिका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भन्नुभयो, राजधानीको वायु अस्वस्थकर। नेपाल समाचार पत्रको खबर हो। साना उद्यमीका सुख, बुहारी अचार बनाउँछिन्, ससुरा बजार पुर्याउँछन्, राजधानी दैनिकको प्रसंग हो यो। बेरोजगारीले सताइएकी लमजुङकी एक महिला यति बेला आफ्नै अचार उद्यमी बनेकी छिन्। उनले उत्पादन गरेको अचार लमजुङका शहर बजारमा मात्र नभई तनहुँको जिल्ला सदरमुकाम दमौली, गण्डकी प्रदेशको पर्यटन नगरी पोखरा, संघीय राजधानी काठमाडौँ तथा चितवनको नारायणगढ भरतपुरसम्म पनि पुग्ने गरेको छ। विदेशमा जानेहरूले कोसेलीका रूपमा समेत त्यो अचार लाने गरेका छन्। उनी हुन् लमजुङको मध्य नेपाल नगरपालिका 5 स्थित पराजुली बेसी गाउँ निवासी शोभा राणा मगर। एक छोरा र दुई छोरीकी आमा। उनलाई जब छोराछोरी स्कूल जान थाले त्यसपछि दिउँसो एक्लै समय बिताउन समेत कठिन भयो र सोचिन् दुई चार पैसा आमदानी हुने काम गर्न पाए हुन्थ्यो। त्यसपछि उनले सिलाई कटाईको तालिम लिइन्। आफैले घरमा सिलाई मेसिन राखेर सिलाई कटाईको काम गरिन्। तर त्यसबाट उनी सन्तुष्ट हुन सकिनन्। सोचे जस्तो आमदानी पनि भएन। त्यसपछि उनले विकल्प सोच्न र खोज्न थालिन्। त्यही क्रममा उनले छिमेकी गाउँ सोही नगरपालिका 4 दुई पिप्लेमा रहेको सामुदायिक सिकाई केन्द्रको अचार तालिम लिन लागेको थाहा पाइन्। त्यहाँ सम्पर्क गरिन्। तीन दिने त्यो अचार बनाउने तालिमको समापनमा उनी राम्रोसँग सिक्ने टप तीन जना भित्रै परिन्। समापनको समयमा तालिमको अनुभव बारेमा बोल्न लगायो। आफूले अनायासै म अचार उद्यम सञ्चालन गर्छु भनेको नि सम्झिन्छन्। आफूले बोलेपछि त्यो पूरा गर्नुपर्छ भन्ने सोच र स्वभाव कि शोभालाई उद्योग दर्ता गर्ने लगायतका कार्यमा सिकाइ केन्द्रले सहजीकरण पनि गरिदियो। उनी तालिम दिन आएका प्रशिक्षकको सम्पर्कमा रहिन् र अचार बनाउने क्रममा केही दुविधा हुँदा वा अप्ठ्यारो पर्दा उनले उनै प्रशिक्षकहरूसँग राय सल्लाह मागेर काम गर्ने गरेको बताइन्। राजधानी दैनिकको प्रसंग हो यो। किसानले पाए 4 अर्ब भुक्तानी, डीडीसीबाट 1 अर्ब र निजी डेरीबाट करिब 3 अर्ब भुक्तानी शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। लामो समयदेखि रोकिएको किसानको दूधको रकम भुक्तानी भएको छ। दुग्ध विकास संस्थान डीडीसी र निजी डेरी उद्योगले दूध खरिद गरेको बाँकी रहेको करिब 4 अर्ब रूपियाँ भुक्तानी गरेका हुन्। 1.5 अर्ब भुक्तानी गर्न बाँकी रहेको डीडीसीले 1 अर्ब रूपियाँ भुक्तानी गरिसकेको जनाएको छ। त्यस्तै निजी डेरीले करिब 3 अर्ब भुक्तानी गरेका छन्। गोर्खापत्र दैनिकको खबर हो यो। नेपालका लेयर्स कुखुरा पालक किसानले नाफा हुने गरी अण्डाको मूल्य पाएका छन्। पछिल्ला वर्षहरूमा लागत मूल्य नपाउँदा 75% भन्दा बढ़ी किसान विस्थापित भएका थिए। अहिले भने किसानलाई नाफा हुने गरी मूल्य पाएका हुन्। देशभरका पोल्ट्री फार्महरूको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघ मंगलबारदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको छ। त्यस अनुसार ठूलो एक्सएल अण्डा प्रति क्रेट 30 को 580, ठूलो अण्डा 565 र मिडियम 550 कायम गरिएको छ। अण्डाको मूल्य हालसम्मकै उच्च, नागरिक दैनिकले खबर बनाएको छ। सरकारले बिउतायो संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको जग्गा उपलब्ध गराउने कार्यविधि, संरक्षण क्षेत्र र मध्यवर्तीमा जलविद्युत निर्माण गर्न बाटो खुल्ला। यो खबर नयाँ पत्रिका दैनिकले छापेको हो। सरकारले 6 वटा संरक्षण क्षेत्र तथा 13 निकुञ्ज वन्यजन्तु आरक्षका मध्यवर्ती क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न दिन बाटो खोलेको छ। मन्त्री परिषदको 8 मंगसिरको बैठकले 24 असार 2081 अघि सर्वेक्षण अनुमति पत्र प्राप्त गरेका वा ऊर्जा खरिद सम्झौता सम्पन्न भएका आयोजनाको वातावरणीय अध्ययन सहमति स्वीकृति तथा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो। नयाँ पत्रिका दैनिकको खबर हो यो। र सुदूरपश्चिम र विराटनगर फेरि भिड्दै लीग चरणमा प्रतिस्पर्धा गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज क्वालिफायरमा प्रतिस्पर्धा गर्दै नयाँ पत्रिका दैनिकबाट यो खबर लिएका हौं। दोस्रो संस्करणको एनपीएलको मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लीग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सबीच घमासान हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले पुनः फाइनल प्रवेशका लागि एक मौका पाउनेछ। सुदूरपश्चिम र विराटनगर फेरि भिड्दै लीग चरणमा प्रतिस्पर्धा गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज क्वालिफायरमा प्रतिस्पर्धा गर्दै नयाँ पत्रिका दैनिकबाट यो खबर लिएका हुन्। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।